अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि FHI 360 सँगको सहकार्यमा इक्वल एक्सेसको प्रस्तुति रेडियो कार्यक्रम साझा बोली।
नमस्कार, म भूपेन्द्र। रेडियो कार्यक्रम साझाबोलीको अर्को भेटघाटमा तपाईँलाई हार्दिक स्वागत छ। यो कार्यक्रममा हामी नागरिक समाज, आम सञ्चार माध्यम र सार्वजनिक निकाय बीचको पारस्परिक जवाबदेहिता तथा आपसी सम्बन्धमा स्थायित्वबारे छलफल गर्छौँ। रेडियो कार्यक्रम साझा बोली दुई तरिकाले तयार हुन्छ। सुशासन प्रवर्धनका लागि विभिन्न क्षेत्र र सरकारवाला संस्थाबीच चाहिने पारस्परिक जवाबदेहिताका बारेमा राष्ट्रिय स्तरका बहस, स्थानीय मुद्दाको राष्ट्रियकरण तथा समसामयिक सवालमा सरकारी नीति तथा कार्यक्रमको जानकारी सहितको साझा बोली कार्यक्रम इकोइल एक्सेसले काठमाडौँमा उत्पादन गर्छ। अर्को हप्ता तपाईँले यसै समयमा यिनै सवाल तर विभिन्न स्थानीय तहका परिवेशलाई समेटेर तयार गरिएको साझा बोलीको स्थानीय संस्करण सुन्न सक्नुहुन्छ, जुन कार्यक्रम विभिन्न 10 स्वतन्त्र FM रेडियोहरूले तयार गर्छन् र त्यो कार्यक्रम अरू 29 FM रेडियोहरू गरी जम्मा 39 FM रेडियोहरूबाट सुन्न सकिन्छ। रेडियो कार्यक्रम साझा बोलीको अघिल्लो भेटघाटमा हामीले कोरोना भाइरसको महामारीमा स्थानीय तहसँग सहकार्य गरेर वा स्वस्फूर्त युवाहरूले गरेको काम र उनीहरूको भूमिकाको बारेमा कुराकानी गरेका थियौँ। आजको भेटघाटमा भने हामी COVID-19 अर्थात् कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको असर र वैकल्पिक शिक्षा प्रणालीको अवस्थाका बारेमा छलफल गर्दैछौँ। कोरोना भाइरसको यो महामारीको प्रभावले गर्दा शिक्षा क्षेत्रमा ठुलो क्षति पुगेको छ। केवल नेपालमा मात्रै होइन, विश्वका करिब 1.3 अर्ब भन्दा बढी विद्यार्थीहरूलाई प्रभाव पार्ने गरी शैक्षिक संस्थाहरू बन्द छन् र नेपालका सामुदायिक र संस्थागत गरी कुल 81,27,263 विद्यार्थी प्रभावित भएका छन्। यी बीचमा विद्यालयहरूले वैकल्पिक शिक्षालाई अगाडि बढाए, अनलाइन कक्षा, रेडियो, टेलिभिजन लगायतका वैकल्पिक साधनलाई प्रयोग गर्दै शिक्षा प्रणालीलाई निरन्तरता दिए तापनि यो त्यति प्रभावकारी बन्न सकेको छैन। यो अवस्थामा वैकल्पिक माध्यम के कस्ता छन् र ती वैकल्पिक माध्यमहरूलाई कसरी लैजाने सोच छ, स्थानीय तहको भूमिका के रहने, वैकल्पिक माध्यमले पनि समेट्न नसकेकालाई सरकारले कस्तो योजना बनाउँछ, कसरी समेट्छ जस्ता सवालमा आधारित भई आजको कार्यक्रममा हामी छलफल गर्नेछौँ। कार्यक्रम सुरु गर्नुभन्दा पहिले आज कार्यक्रममा समेटिने झलकहरू नै सुनौ।
हाम्रो पाठशालाले यो कार्यक्रम सञ्चालन गरेर हामीलाई घरमै बसेर पढ्ने वातावरणको सृजना गरिदिनु भएको छ।
अनलाइन क्लास पनि सुरु भएको छ र नेटको सुविधा र मोबाइल र ल्यापटप राम्रो नभएका कारणले मैले चाहिँ अनलाइन क्लास पनि पढ्न पाएको छैन। रेडियोबाट पढाइ भएको चाहिँ मलाई थाहा छैन।
बच्चाको उमेरै त्यही हो, धुलो माटोमा खेल्ने, हरेक समयमा जहाँ पनि जान्छन्, अहिले चाहिँ ठिक समयमा अब विद्यार्थीहरूलाई होमवर्क दिने, एक एक दिनको ग्याप गरेर राम्रोसँग अहिले विद्यार्थीहरूलाई धेरै राम्रो गरिरहेका
छन्। विद्यार्थीहरूलाई समावेश गरेर मेसेन्जर ग्रुप बनाउनु भएको छ। पाठ्य पुस्तक घर घरमै पुर्याइयो। स्वाध्ययन सामग्री पुस्तिका बाल बालिकाको हात हातमै पुर्याइएको छ।
स्थानान्तरण भएका विद्यार्थीहरूको विवरण सङ्कलन गर्ने लगायतका कामहरू छ र त्यसमा नेपाल सरकारले निर्देशिका र आकस्मिक कार्य योजना जारी गरेको छ।
यो संक्रमणकालीन समयमा शिक्षाका यी वैकल्पिक माध्यम कतिको प्रभावकारी छ त, अथवा के वैकल्पिक शिक्षाले सबै क्षेत्रका विद्यार्थीहरूलाई समेट्न सकेको छ त, र यसमा विद्यार्थी अभिभावक तथा शिक्षकहरूले कतिको चासो दिँदैछन्, चुनौती के छ, आउनुहोस् अब हामी यिनै विषयमा रहेर अछाम, बाँके, पाल्पा, सिन्धुली, रुकुम, मकवानपुर, रसुवा, कैलाली र ओखलढुङ्गाका विद्यार्थी, अभिभावक, शिक्षक तथा सम्बन्धित सरकारवाला र स्थानीय तहका व्यक्तिहरूको कुरा सुनौ। सबैभन्दा पहिले हामी अछाम, पाल्पा, सिन्धुली र बाँकेका केही विद्यार्थीका कुरा सुन्छौँ।
पाल्पा जिल्लाको कालचिन नगरपालिका वडा नम्बर 9 स्थित श्री दमकुडा नमुना माध्यमिक विद्यालयकी कक्षा 10 अध्ययनरत छात्रा विनिता पराजुले स्थानीय तहहरू र विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिरहनु भएको छ। विद्यालयहरू लागि परेर हाम्रो सिकाइमा सहजीकरण गरिदिनु भएको छ। हामी प्रविधिको माध्यमबाट शिक्षक सिकाइमा सहभागी जनाएका छौँ।
सागरबुडा म दुर्गा विद्यालय कक्षा 9 अध्ययनरत छौँ। विभिन्न स्वास्थ्य सामग्री सहित कक्षा सञ्चालन गरिरहेका छौँ। सरहरूले पढ्न नपाउँदा घरमै बस्दा आफू बिग्रिन्छु कि भन्ने डर लाग्थ्यो। अब तत्कालै हाम्रो विद्यालयले स्कुल खोल्न साथ हामी अब पढ्न पाउँछौँ, हाम्रो पढाइ बिग्रिन्न भन्ने खुसी लागेको छ।
होमवर्क लिने आउने भइरहेछ, लाइनमा जान्छ, पर बस्छ, मास्क लाउँछ,
सेनिटाइजरहरू त घरबाटै लगाएर जानुपर्छ। मगुदान जाँदाखेरि दुईजना जान्छ, सबै होमवर्क लिएर माथि अफिसमा गयो, सबै कलेक्ट गर्यो अनि पाखेरे पालो पालो लिएर गयो।
मेरो नाम चाहिँ अनिस ओली, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 1 विद्यालय बन्द भएको र कोरोनाको कारणले स्कुल पनि खुलिरहेको छैन र हाम्रो चाहिँ अब अनलाइन क्लास पनि सुरु भएको छ र नेटको सुविधा र मोबाइल र ल्यापटप राम्रो नभएका कारणले मैले चाहिँ अनलाइन क्लास पनि पढ्न पाएको छैन।
अछाम, पाल्पा र सिन्धुली जिल्लाका विद्यार्थीहरूको कुरा सुन्दा यो महामारीको समयमा पनि विभिन्न तरिकाले वैकल्पिक शिक्षाहरू आफूहरूले लिइरहेको कुरा सुनाउनु भएको छ, जसले गर्दा उहाँहरू यो समयमा पनि पठन पाठनलाई निरन्तर अगाडि बढाइरहेकोमा हर्षित पनि हुनुहुन्छ। तर बाँकी जिल्लाका विद्यार्थीहरू भने वैकल्पिक शिक्षाबाट आफूहरू छुट्न पुगेको गुनासो गर्नुभएको छ। हाल विद्यालय सञ्चालनमा नरहेको र आफूहरूसँग इन्टरनेटको सुविधा पनि नभएकाले अनलाइन कक्षा लिन नपाएको उहाँहरूको गुनासो छ। यो संक्रमणकालीन समयमा आफ्ना छोराछोरीहरूलाई विद्यालय पठाउँदा के अभिभावकहरू खुसी छन् त? अर्कोपट्टि लामो समयदेखि आफ्ना छोराछोरीहरूलाई विद्यालय जान नपाउँदा के भन्छन् त अभिभावकहरू? एकपटक असाम र बाँकीका केही अभिभावकको कुरा पनि सुनौ है त।
रिता चौधरी हो, डुडा गाउँपालिका वडा नम्बर 4। बच्चा छन् पढ्ने एउटा बाबु छ, अहिले विद्यालय गएको छैन, कोरोना भाइरसले गर्दाखेरि स्कुलहरू बन्द छ, त्यही भएर हाम्रो गाउँपालिकामा नेट इन्टरनेटको सुविधा पनि छैन है, त्यसरी पढ्ने वातावरण नभएको कारणले गर्दाखेरि अहिले पढाइको कुनै त्यस्तो व्यवस्था भएको छैन।
प्रशान्त कुँवर, साना पचार। पहिलेको तुलनामा हेर्दाखेरि अहिले बालबालिकाहरू स्कुल गइरहेका छन्, स्कुल जाँदाखेरि होमवर्क सोमवर्क अनि यताउति सरहरूले दिइरहेका छन्, अनि अब स्कुल जाँदाखेरि क्रम बाइज जसै रोल नम्बरको आधारमा विद्यार्थी एक दिन ग्याप गरेर अर्को दिन अर्को रोल नम्बर वालालाई त्यसरी स्कुल गइरहेका छन्। आफ्नो नगरपालिकाले आफ्नो विद्यालयको बारेमा राम्रोसँग अहिले विद्यार्थीहरूलाई धेरै राम्रो गरिरहेका छन्, बच्चा बच्ची पनि अब त्यही आधारमा गइरहेका छन्।
रेडियोबाट दूरशिक्षा कार्यक्रम सञ्चालन गर्ने, अनलाइन क्लास सञ्चालन गर्ने, विद्यार्थीलाई धेरै खालका परियोजना कार्यहरू प्राप्त गराउने र टोल शिक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। यसले गर्दा हाम्रा बालबालिकाहरू निकै नै प्रभावित भएका छन्। धेरै समयसम्म स्कुलमा पढ्न नपाएका विद्यार्थीहरू अहिले आफ पढाइलाई घरमै बसेर निरन्तरता दिइरहेका छन्। तर इन्टरनेटको सुविधा नभएको बालबालिकालाई समस्या भएको छ, उनीहरूको पढाइलाई पनि ध्यानमा लिएर यो वैकल्पिक माध्यमको शिक्षा नै निकै प्रभावकारी हुने थियो। यो माध्यमबाट पढाइ गरेर हाम्रा विद्यार्थीहरूले धेरै शिक्षा हासिल गरेका छन्।
बाँकेका अभिभावकहरूलाई यो अवस्थामा विद्यालयले दिँदै गरेको वैकल्पिक शिक्षा आफ्ना बालबालिकाहरू विभिन्न समस्याका कारण लिन नसकेकाले विद्यालय सञ्चालन गर्नुपर्ने कुरा बताउनु भएको छ भने अछाम जिल्लामा चाहिँ विद्यालयले बालबालिकालाई स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालयमा बोलाउने, गृह कार्य दिने जस्ता कामहरू गर्दा आफूहरू खुसी भएको बताउनु भएको छ। कस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउँदै विद्यालयहरू सञ्चालन गर्दैछन् त विद्यालयहरू? पुनः अछाम पाल्पा र सिन्धुलीका विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा शिक्षा एकाइ समितिका अध्यक्षको कुरा पनि सुनौ है त।
मेरो नाम मोहन प्रसाद सापकोटा, म दमकडा माध्यमिक विद्यालय तानसेन 9 पाल्पाको प्रधान अध्यापक। दमकडा माध्यमिक विद्यालयले COVID-19 को महामारी सुरु भइसकेपछि बालबालिकाको सिकाइलाई क्षति हुन नदिने उद्देश्यले रेडियो कक्षा सञ्चालन गरियो। हाम्रै शिक्षकहरूबाट सुरुवात गरेर कक्षा 6 कक्षा 10 अध्ययनरत भाइ बहिनीहरूका लागि रेडियोबाट हामीले पाठशाला पढाउने काम सुरु गर्यौं र सबै शिक्षकहरूले सबै कक्षाका भाइ बहिनीहरूका लागि अभिभावकको सहयोगमा तयार गर्न सकिने कार्यहरू तयार गरेर प्रिन्ट गरी घर घरमै पुर्याउने, मेसेन्जर मार्फत पनि पुर्याउने कामहरू गरियो र अभिभावकहरूले आफ्ना छोराछोरीले तयार गरेका ती परियोजना कार्यहरूलाई फोटो खिचेर मेसेन्जर मार्फत पठाउने कामहरू पनि गर्नुभएको छ। सबै कक्षा शिक्षकले विद्यार्थीहरूलाई समावेश गरेर मेसेन्जर ग्रुप बनाउनु भएको छ, भाग्य पुस्तक घर घरमै पुर्याइयो। तानसेन नगरपालिकाले उपलब्ध गराएको अभिभावक सहयोगमा स्वाध्ययन सामग्री पुस्तिका बालबालिकाको हात हातमै पुर्याइएको छ। 12 स्थानमा टोल शिक्षा सञ्चालन गरियो, अनलाइन कक्षाहरू पनि चलेका छन्। तर सबै बालबालिकाहरू इन्टरनेटको सुविधा, त्यो खालको ल्यापटप एन्ड्रोइड फोन नभएको कारणले गर्दा हामीले अनलाइन कक्षा, रेडियोबाट पढाउने काम, केन्द्रबाट प्रसारण हुने पाठहरू पनि हेर्न लगाएका छौँ र नियमित रूपमा जुम मार्फत पनि, फोन मार्फत पनि, मेसेन्जर मार्फत पनि शिक्षकहरूले अभिभावकलाई र विद्यार्थीलाई सम्पर्क गरेर केही कामहरू दिने प्रयासहरू गरिरहनु भएको छ।
म दुर्गादेवी माध्यमिक विद्यालयको प्रधानाध्यापक कृष्ण विक। विद्यार्थीहरूलाई पठन पाठन गर्न सक्ने अवस्था थिएन त्यतिखेर, हामीले 2 दुई गतेबाट टोल स्तरमा कक्षाहरू सञ्चालन गरेका थियौँ र विद्यार्थीहरूलाई का विद्यार्थीहरूलाई टी टोलमै हामीले शिक्षण गरिरहेका थियौँ भने वैकल्पिक कक्षाको रूपमा अहिले हामीले टी टोल स्तरका कक्षाहरूलाई विद्यालयमा नै सम्पूर्ण शिक्षकहरूको उपस्थितिमा हामीले अहिले विद्यालयमा नै अभिभावकहरूको सहमति र प्रतिबद्धता अनुरूप हामीले यो विद्यालयमा कक्षाहरू सञ्चालन गरेर वैकल्पिक कक्षाको रूपमा टोल स्तरका कक्षाहरू कक्षा कोठाभित्र नै सञ्चालन गरिरहेको अवस्थाहरू छ। प्रत्येक विद्यार्थीहरूलाई मास्क अनिवार्य गरेका छौँ शिक्षकहरू र जुनसुकै यो विद्यालयको क्षेत्रभित्र प्रवेश गर्ने अभिभावक लगायत सबैलाई हामीले मास्क अनिवार्य सेनिटाइजर र स्वास्थ्य सुरक्षाका सम्पूर्ण साधनहरूलाई प्रयोग गर्दै हामीले कक्षाहरूलाई सञ्चालन गरिरहेको अवस्थाहरू।
नेत्र प्रसाद गर्दिनु इकाई प्रमुख शिक्षा विकास तथा समन्वय इकाई सिन्धुली विद्यार्थीलाई फेस टु फेस एजुकेसन गर्ने मन्त्रालयबाट मानव स्रोत विकास केन्द्रबाट कहीँबाट निर्देशन आएको छैन। अहिले स्वास्थ्यको मापदण्ड बच्चाको हकमा लागू भएको देखिएन। एक दुई ठाउँमा चाहिने स्वास्थ्य मापदण्डको नाममा विद्यालयहरू खोलिए, एक दुई ठाउँ हेरियो। बच्चा चाहिँ हामी जस्तो ठुलो मान्छे भयौँ, ठुलो मान्छेले त मास्क लाउनलाई अप्ठ्यारो भएको महसुसमा बच्चा त के हुँदो रहेछ नि गाउँ गाउँबाट जम्मा हुँदो रहेछ। जम्मा भएपछि क्लासमा सरको अगाडि चाहिने वल्ला छेउ पल्ला छेउमा बसेर एकछिन मास्क लगाइदिए पनि सरले छोडेर निक्लिने बेला चाहिँ अँगालो हालेर चाहिँ नि बढी सक्यो झुत्तो बनेर निक्लने होइन, त्यो मास्क आँस पनि कलरतिर फालिदिने अनि त्यहाँबाट चाहिँ नभए गोजीमा हाल्ने अनि सँगै खेल्ने चाहिँ पालना हुने देखिएन। त्यसैले फेस टु फेस एजुकेसनमा सबभन्दा ठुलो समस्या चाहिँ बच्चालाई स्कुलमा अथवा चाहिँ जहाँनिर चाहिँ सिकाइ क्रियाकलाप सञ्चालन गरिन्छ त्यो ठाउँमा सरको अगाडि केही दूरी कायम भए पनि सरले छोड्ने बित्तिकै त्यो दूरी चाहिँ घट्ने देख्छ। त्यसैले स्कुल चाहिँ सञ्चालन विद्यार्थी फेस टु फेस एजुकेसनमा चाहिँ अत्यन्तै ठुलो जोखिम छ। अहिले मैले चाहिँ नगर्नु नै भन्ने हो।
शैक्षिक संस्थाले केही सावधानी अप्नाएको कुरा त भइहाल्यो। यस्तो अवस्थामा संक्रमण नियन्त्रणसँगै शैक्षिक क्रियाकलापलाई अगाडि बढाउने र त्यसको मूल्याङ्कन तथा अनुगमन गर्ने काम स्थानीय सरकारको हो। अबको क्रममा पनि हामी स्थानीय जनप्रतिनिधिका पनि कुरा सुन्छौँ।
म मन्जु देवकोटा कमलामाई नगरपालिका सिन्धुली उपप्रमुख। प्रभावकारिता त अब जसरी राम्रै पढाइ भएको खेलेको त्यो अवस्थाको भन्दा त अहिले त त्यस्तो छैन। गरेको प्रकोप छ, डर पनि छ, चास पनि छ र बालबालिकाहरूलाई स्कुल पठाइरहँदा अभिभावकहरू पनि त्यति खुसी हुनुहुन्न कि उहाँहरूले अब रोग सरिहाल्ने हो कि यो विद्यालय चाहिँ दसैँ अगाडि नखोल्दै हुन्थ्यो भन्ने कतिपयको कुरा पनि सुन्यो होइन। कतिपयले चाहिँ अब भाउजू दुरी कायम गरेर पनि अब पढाइलाई चाहिँ धेरै अस्तव्यस्त स्थिति भइसक्यो। सरहरूले चाहिँ होमवर्क दिएर कम्ती बच्चाहरूको खेल्ने बानीबाट पढ्ने बानीको विकास हुन्थ्यो। होमवर्क मात्र दिए पनि विद्यालयमा बोलाएर सरहरूले ग्रेड दिए भने राम्रो हुन्छ भन्ने कुरा पनि छ।
अब नेपाल सरकारले अवलम्बन गरेको अथवा भर्खरै अगाडि सारेको वैकल्पिक शिक्षाको जो छ देशको सापेक्षतामा हेर्ने भने हाम्रो जस्तो पहाडी मुलुकमा यो त्यति कार्यान्वयन हुने स्थिति देखियो। हामीले यहाँको सन्दर्भमा सापेक्षिक ढङ्गले अहिले रेडियोको कुनै पहुँचमा सबै बालबालिकाहरूमा हुने स्थिति हुन्छ। अनि टेलिभिजन झन् त्यो धेरै टाढाको कुरा भइहाल्यो र इन्टरनेटको स्थिति पनि हामी नजिकमा नआउँदाखेरिको स्थिति विद्यार्थीहरूलाई शिक्षाबाट प्रभावित नहुने हिसाबले यो डेढ हप्ता अगाडि एउटा शिक्षा समितिको बैठक बसेर त्यो बैठक मार्फत शिफ्ट वाइज रूपमा एउटा क्लासमा 25 भन्दा बढी विद्यार्थी नहुने गरी बिहान 8 बजेदेखि 5:30 बजेसम्मको विभिन्न शिफ्ट बनाएर पठन पाठन सुरु गर्ने वातावरण मिलाएका छौँ। कोरोनाले अलिक प्रभावित ठाउँहरूको लागि यो समस्यामूलक हो। जहाँ एउटा वडामा त्यो वडावासीहरूको सन्दर्भमा प्रारम्भिक कक्षा सञ्चालन हुने ठाउँहरूको कुरा गर्ने हो भने त्यहाँ धेरै टाढाको मान्छेहरू हुँदैन।
रुकुम पश्चिम चौरजहारी नगरपालिकाका नगर प्रमुख विशाल शर्माले आफ्नो क्षेत्रमा वैकल्पिक शिक्षा जस्तै अनलाइन कक्षा, रेडियो, टेलिभिजन लगायतका स्रोतको प्रभावकारी तवरले प्रयोगमा नआएको बताउनुभयो। त्यसको सट्टा नगरपालिकाले नै जिल्ला शिक्षा तथा इकाइ समितिसँग बैठक बसेर फरक फरक समय तोकेर कक्षाहरू सञ्चालन गर्दै आइरहेको बताउनु भएको छ। विद्यालय सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्ने, मास्क, सेनिटाइजरको प्रयोग गर्ने, बेला बेलामा साबुन पानीले हात धुने र हात छेउ गर्दा र खोक्दा रुमालले नाक मुख छोप्ने जस्ता सावधानीहरू त अनिवार्य गर्नु नै पर्छ। तर बालबालिकाहरूले यसरी स्वास्थ्य सावधानी नअपनाएर लापरवाही गर्दा विद्यालय सञ्चालन गर्नु साँच्चैकै जोखिमपूर्ण नै देखिन्छ। अब भने हामी कैलाली जिल्लातर्फ लाग्छौँ। कैलाली जिल्लाका विद्यालयहरूमा पनि अहिले पठन पाठन कसरी अगाडि बढिरहेको छ त? विद्यालय सञ्चालनका बेला के कस्ता मापदण्ड अप्नाइएको छ त? कैलाली जिल्लाका हाम्रा सामुदायिक सञ्चारकर्मी वीरेन्द्र शाहले तयार पार्नु भएको एउटा रेडियो सामग्री नै सुनौ है त।
कैलाली जिल्लामा पनि विद्यालय खुल्न थालेका छन्। कोरोना भाइरसका कारण करिब 6 महिनादेखि बन्द रहेका विद्यालयहरू नेपाल सरकारले सिकाइ निर्देशिका 2077 जारी गरेसँगै सञ्चालनमा आएका हुन्। लामो समयदेखि विद्यालय बन्द हुँदा अनिर्मा रहेका विद्यार्थीहरू विद्यालय सञ्चालनमा आएदेखि खुसी भएका छन्। अहिले आफूहरू रमाइलो गरेर अध्ययन गरिरहेको कैलाली गाउँपालिकाको अपरम्पार आधारभूत विद्यालयमा अध्ययनरत छात्रा रिया चौधरी बताउँछिन्।
गर्न पनि पाएँ, सरहरूसँग कुरा पनि गर्छौँ,
विद्यालयमा सामग्री कायमसँगै विद्यार्थीलाई अनिवार्य मास्क प्रयोग र कक्षा कोठामा हात धुनलाई साबुन पानी व्यवस्था गरेर विद्यालय सञ्चालन गर्न भनिएको छ। विद्यार्थीहरूको सिकाइका लागि स्थानीय पालिकाहरूले मापदण्ड तयार गरी पठन पाठन सुरु गरेका हुन्। कैलारी गाउँपालिकाका विद्यालयमा सिकाइ निर्देशिका अनुसार सिकाइ केन्द्र, टोल सिकाइ केन्द्र स्थापना गरेर विद्यार्थीहरूलाई गृह कार्य दिने, पठन पाठन गर्ने काम भइरहेको शिक्षा शाखा प्रमुख गणेश प्रकाश मिश्रले बताउनु भयो।
सिकाइ केन्द्रको रूपमा विभिन्न दिदीहरू छन्, विभिन्न दिदीहरू अब विकल्पहरू दिएको थियो। ती विकल्प मध्ये एउटा विकल्प अब एउटा सिकाइ केन्द्र या टोल सिकाइ नै सिकाइ केन्द्रहरू स्थापना गरेर विद्यार्थीहरूलाई कन्ट्याक्टमा ल्याएर उनीहरूलाई केही कुराहरू होमवर्क दिने, प्रोजेक्ट वर्क गर्न लगाउने अनि त्यो होमवर्क के गर्ने, अब यी किसिमले केही क्रियाकलापहरू केही विद्यालयहरूले त्यो गरेको छ।
संघीय सरकारले शिक्षण सिकाइ सहजीकरण निर्देशिका जारी गरेसँगै असोज 1 गतेबाट कैलाली जिल्लामा स्वास्थ्य सुरक्षा मापदण्डलाई पालन गरेर पठन पाठन सुरु गरेको जिल्ला शिक्षा सम्बन्धी इकाइ कार्यालय सबै पालिकालाई नेपाल सरकारले जारी गरेको सिकाइ निर्देशिका बमोजिम काम गर्न निर्देशन गरेको र त्यसै अनुसार पठन पाठन सुरु गरेको प्रमुख वैकुण्ठ सुबेदीले बताउनु भयो।
पालिकाहरूलाई नै अधिकार छ, पालिकाहरूले आफ्नो विद्यालयबाट विद्यार्थीको पहिचान गर्ने, अभिलेखीकरण गर्ने, समुचित गर्ने, त्यो समुचित गरिसकेपछि 5 क्राइटेरियाहरू त्यो क्राइटेरिया अधीनमा रहेर चाहिँ सहजीकरण गर्ने भन्ने कुरो नै हामीले भनेका छौँ। तथा विज्ञान प्रविधि मन्त्रालयले पारित गरेको निर्देशिकाको आधारमा मात्रै जान्छौँ भनेर हामीले भनेका।
बढी विद्यार्थी भएका विद्यालयको हकमा भने टोल टोलमै शिक्षा, आलोपालो कक्षा सञ्चालन र भर्चुअल कक्षा सञ्चालनको विकल्प अनुसार विद्यार्थीहरूलाई पठन पाठन गरिएको छ। संघीय सरकारले जारी गरेको शिक्षण सिकाइ सहजीकरण निर्देशिका बमोजिम केही विद्यालयहरूले पठन पाठन नगरेको आम नागरिकको भनाइ छ। सामाजिक दूरी कायम नभएको, टोल टोलमा शिक्षा दिने भने पनि त्यस्तो आफूले नपाएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशकी उपाध्यक्ष चाँदनी आचार्यले बताइन्।
हाम्रो शिक्षक अथवा केही संहिताहरूको बुझाइ अलिकति फरक पर्यो कि जस्तो मलाई लाग्यो। म पनि रिपोर्टिङ गरिरहेको छु होइन, त्यसले गर्दाखेरि जुन निर्देशिकामा भनिएको छ त्यही अनुसार विभिन्न समूहमा चाहिँ जुन जुन बालबालिकाहरूको जुनमा चाहिँ पहुँच छ र पहुँच नभएका बालबालिकाहरूमा चाहिँ प्रत्यक्ष समूहगत रूपमा चाहिँ टोल टोलमा उहाँहरूलाई चाहिँ जम्मा गरेर अलिकति सुरक्षा अप्नाएर शिक्षण प्रक्रिया अगाडि बढाउने भनिएको छ होइन वैकल्पिक शिक्षाको हिसाबले। तर पनि त्यसलाई चाहिँ अलिकति क्रियाशील रूपमा चाहिँ अगाडि बढाएको चाहिँ पाइएको छैन, मैले देखेको छैन। त्यो चाहिँ
स्थानीय सरकार सञ्चालन ऐन 2074 तथा विद्यार्थी सिकाइ सहजीकरण 2077 अनुसार वैकल्पिक शिक्षा अपनाई पठन पाठन गरेको पालिकाहरूले बताएका छन्। घोडाकोट नगरपालिकामा नगर प्रमुख ममता प्रसादले भने विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका बमोजिम पठन पाठन सुरु गरेको बताउनु भयो।
विद्यालय सञ्चालनका लागि तयारी गरेका छौँ। सबै स्कुलहरूले एक दिनमा 2 कक्षालाई मात्रै बोलाउने गरी र हप्ताभरिकै लागि होमवर्क दिने गरी बच्चाहरूलाई होमवर्क दिएर काम दिएर चाहिँ पठाउने र अर्को दिन अर्को 2 क्लासलाई बोलाउने, तिनीहरूको बसाइ व्यवस्थापन अलिक फराकिलो ढङ्गले दूरी कायम गरेर गर्ने गरी स्कुलहरू सञ्चालन गर्नुहोस् भनेर हामीले विद्यालयहरूलाई निर्देशन गरिसकेका छौँ।
कैलाली जिल्लामा मात्र नभई हाल सञ्चालनमा आएका विद्यालयहरूमा स्वास्थ्य सतर्कता अप्नाएर नै विद्यालय सञ्चालन तथा शैक्षिक क्रियाकलापहरू भएको देखिन्छ। केही हदसम्म विद्यालयहरू सञ्चालनमा आउँदा विद्यार्थी तथा अभिभावकहरू खुसी भए तापनि कोरोना भाइरस सहजै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले विद्यालयले मानिसहरूको प्रत्यक्ष सम्पर्कमा आउने स्थलहरूमा उच्च सतर्कता भने अप्नाउनै पर्छ। कैलाली, अछाम, बाँके, रुकुम, पाल्पा र सल्यान जिल्लाको शैक्षिक अवस्थाको बारेमा त बुझियो। अब भने हामी ओखलढुङ्गातर्फ लाग्छौँ। ओखलढुङ्गा जिल्लामा पनि अहिले वैकल्पिक शिक्षालाई आधार बनाई पठन पाठन अगाडि बढिरहेको छ। ओखलढुङ्गा स्थित हाम्रा सामुदायिक सञ्चारकर्मी सरस्वती बानग्याले पनि एउटा रेडियो सामग्री पठाउनु भएको छ। अबको क्रममा रेडियो सामग्री नै सुनौ है त।
विश्वमा कोरोनाको संक्रमण बढ्दो छ। नेपालमा करिब 6 बन्द भएका शैक्षिक संस्थाहरू अहिलेसम्म पनि पूर्णतया सञ्चालनमा आउन सकेका छैनन्। कोरोना संक्रमणका कारण विद्यालय बन्द भएपछि वैकल्पिक विधिबाट सिकाइलाई निरन्तरता दिन सरकारले अपील गरेको छ। दूरशिक्षाको नीति अनुसार कतिपयले अनलाइन कक्षाहरू सञ्चालन गरिरहेका छन्। विद्यार्थीहरूले घरमै बसेर स्व अध्ययन गरिरहेका पनि छन्, तर आफूहरूको क्षेत्रमा वैकल्पिक शिक्षाको पहुँच राम्रो नभएको बताउनुहुन्छ। रुम्जाटार माध्यमिक विद्यालय ओखलढुङ्गामा कक्षा 11 अध्ययनरत छात्रा इन्दिरा श्रेष्ठ।
अहिले COVID-19 गर्दाखेरि पढाइहरू चाहिँ रोकिरहेकोले गर्दा चाहिँ हामीलाई धेरै गाह्रो भइरहेको छ। अब भनेको बेला हाम्रो घरमा वाइफाई नेटवर्कले नै काम नगरिरहेकोले हुँदा हामीले अनलाइन क्लास पनि दिन नसकिरहेकोले गर्दाखेरि हामी पढ्न नपाइरहेको छौँ।
विद्यार्थीहरूको सिकाइलाई सहजीकरण गर्नका लागि अधिकांश विद्यालयहरू वैकल्पिक शिक्षालाई अगाडि बढाएका छन्। अनलाइन शिक्षा, भर्चुअल क्लास, रेडियो, टेलिभिजन लगायतका वैकल्पिक साधनलाई प्रयोग गर्दै शिक्षा प्रणालीलाई निरन्तरता दिएका पनि छन्। आफूहरूले वैकल्पिक शिक्षाको अभ्यास गरिरहेको भए पनि यस प्रकारको सहजीकरणमा चुनौती रहेको बताउनुहुन्छ रुम्जाटार माध्यमिक विद्यालयका प्रधान अध्यापक गोकर्ण बानिया।
विद्यार्थीहरूलाई पाँचवटा समूह छ, क वर्गको पनि गरेका थियौँ, ख वर्गको रेडियो सुन्न पनि लगायौँ, विद्यार्थीहरूलाई टेलिभिजन हेर्न पनि लगायौँ। जसँग चाहिँ ल्यापटपहरू छ तर उनीहरूसँग नेटको सुविधा छैन, उनीहरूलाई चाहिँ हामीले उनीहरूको लागि आवश्यक पर्ने पेन ड्राइभहरू, डिस्कहरू पनि उपलब्ध गरायौँ र अनलाइन पनि कक्षा सञ्चालन गर्यौँ। तर अनलाइनको कुरामा पनि नेटको जुन अनस्टेबिलिटी छ, जो बेला बेलामा गइराख्ने, त्यसले गर्दाखेरि त्यो कक्षा व्यवस्था पनि राम्रो हुन सकेको पाएनौँ हामीले।
वैकल्पिक माध्यमबाट गरिएको शिक्षण सिकाइ प्रभावकारी नभएको विद्यार्थी, शिक्षक र अभिभावकहरूले गुनासो गर्ने गरेका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशनको पालना गर्दै नगरपालिका भित्र रहेका विद्यालयहरूको पठन पाठनलाई सञ्चालन गर्न स्थानीय तहको योजना के छ त? सिद्धिचरण नगरपालिकाका उप प्रमुख इच्छा कुमारी गुरुङ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट चाहिँ एउटा विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्य योजना 2077 चाहिँ पठाइदिएको छ र त्यसलाई नै आधार मानेर चाहिँ अब चाहिँ विद्यालयहरूले चाहिँ एउटा भौतिक दूरी कायम गरेर त्यस्तै गरी स्वास्थ्य सामग्रीको चाहिँ प्रयोग गरेर पठन पाठनलाई चाहिँ अगाडि बढाउनको लागि भन्ने चाहिँ हामीले एउटा सूचना जारी गरिसकेको छ।
वैकल्पिक माध्यमबाट हुने पठन पाठनको अनुगमन मूल्याङ्कन गर्ने कार्यमा आफूहरूले भूमिका खेलिरहेको भन्दै स्थानीय तह र विद्यालयहरूसँग समन्वय र सहकार्य भइरहेको बताउनुहुन्छ शिक्षा विकास तथा समन्वय इकाई ओखलढुङ्गाका प्रमुख भीम प्रसाद मिश्र।
प्रभावकारी हुभौ 100% भयो हाम्रो वैकल्पिक शिक्षा प्रणालीको भनेर भनिहाल्ने अवस्था पनि छैन, समन्वय नगरिएको भन्ने छैन। अनि परीक्षा र अहिले भइरहेको अनौपचारिक मूल्याङ्कनलाई समेत आधार बनाएर वार्षिक मूल्याङ्कन गरेर कक्षा चढाउने र शैक्षिक सत्र यथावत कायम राख्ने भनेर सरकारले भनिसकेपछि त्यो अनुसार जानुपर्छ। अब विद्यालयहरूले वैकल्पिक शिक्षा सिकाइलाई चाहिँ अझै पनि प्रभावकारीमा लानुपर्छ भनेर मैले पनि त्यही कुराहरू पालिकासँग चाहिँ गरिराखेको छु।
एक दिन पनि विद्यालय नखुल्दै चालु शैक्षिक सत्रको आधा समय सकिएको छ। गत वर्षको एसई परीक्षा नै नभई नतिजा प्रकाशन भए जस्तो यस वर्षको शैक्षिक सत्र पनि विद्यार्थी भर्ना नै नभई नसकिएला भन्न सकिन्न। त्यसैले विद्यार्थीहरूको पठन पाठनलाई सहज रूपमा अगाडि बढाउन सबै पक्षको ध्यान जानु आवश्यक छ।
महामारीको समयमा शैक्षिक सत्रलाई त्यसैखेर जान नदिन विद्यार्थी, शिक्षक, स्थानीय सरकार तथा केन्द्र सरकारले त्यत्तिकै महत्त्वपूर्ण भूमिका खेल्नु आवश्यक छ। स्थानीय तहमा भइरहेका योजना तथा कार्यक्रमहरू त हामीले सुन्यौँ, अब केन्द्रीय तहबाट पनि मन्त्रालयले यो पक्षका बारेमा के योजना तथा कार्यक्रमहरू बनाएको छ त? हामीले शिक्षा मन्त्रालयका अधिवक्ता दीपक शर्मासँग कुराकानी गरेका छौँ।
सरकारले असार गरेदेखि वैकल्पिक सिकाइ सहज गर्न भन्ने कार्यक्रम सञ्चालन गरेको होइन, त्यसमा हाम्रो विद्यार्थीहरूको त्यो अनुभवको आधारमा अहिले सिकाइ सहजीकरण निर्देशिका जारी भएर आश्विन 1 गतेदेखि विद्यालयहरूमा विद्यार्थीको भर्नाहरूलाई सुचारू गरिएको छ। भर्ना, शैक्षिक तथ्याङ्क, पाठ्यपुस्तक उपलब्ध गराउने, स्थानान्तरण भएका विद्यार्थीहरूको चाहिँ विवरण सङ्कलन गर्ने लगायतका कामहरू छ र त्यसमा नेपाल सरकारले निर्देशिका र आकस्मिक कार्ययोजना जारी गरेको छ। ती दुइटै कुराहरू शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटबाट हेर्न सक्नुहुन्छ। हामीले सङ्घीय मामला मन्त्रालय मार्फत सबै स्थानीय तहमा चाहिँ पठाइसकिएको छ, गृह मन्त्रालय मार्फत स्थानीय प्रशासनहरूमा पठाइएको छ र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत प्रदेश सरकारहरूमा ती निर्देशिका र कार्ययोजनाहरू पठाइसकिएको छ। त्यो कार्ययोजना अनुसार केन्द्रबाट भएका सामग्री विकासका कामहरू, पाठ्य पुस्तकको समायोजनका कामहरू भएका छन्। अब विद्यालयले विद्यार्थी भर्ना गर्ने, पहिचान गर्ने, अहिले चाहिँ पहिले विद्यार्थीलाई नियमित बोलाएर पठन पाठनको कुरा त्यो पछि हुन्छ, अहिले चाहिँ नि सहजीकरण गर्ने, विद्यार्थीको चाहिँ प्रविधिमा पहुँचको हिसाबले वर्गीकरण गर्ने, पहिचान गर्ने लगायतका कामहरूमा अहिले विद्यालयहरू लागेका छन्। त्यो काममा कुनै पनि प्रविधिमा पहुँच्न, रेडियो पनि सुन्न नसक्ने विद्यार्थीलाई के गर्ने भन्ने कार्यक्रम छ। त्यसमा शिक्षक, विद्यार्थी र अभिभावक तिनटैको उत्तिकै सक्रियता नभइकन यो किसिमको शिक्षा प्रणालीमा गाह्रो हुन्छ। त्यो खास गरी तल्लो कक्षाका बालबालिकाहरूको लागि त्यो विषयमा अभिभावकहरूले पनि विशेष ध्यान दिनुहुनको लागि अनुरोध गर्छु।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भन्नुभए अनुसार हाल यो महामारीको समयलाई मध्यनजर गर्दै शिक्षा मन्त्रालयले विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना 2077 जारी गरेको छ, जुन यही असोज दोस्रो हप्तादेखि नै लागू भइसकेको छ, जुन चाहिँ मुख्यतया स्थानीय तह र विद्यालयहरूले कार्यान्वयन गर्नुपर्ने हुन्छ, जस अन्तर्गत विद्यार्थीहरूको तथ्याङ्क सङ्कलन, भर्ना कार्यक्रम तथा वैकल्पिक शिक्षा सञ्चालन सम्बन्धी कार्ययोजना जस्ता कुराहरू उल्लेख गरिएको छ। त्यसमा पनि कुन कुन पक्षको के जिम्मेवारी स्थानीय तह विद्यालयले खेल्नुपर्ने भूमिकाको बारेमा पनि प्रश्न लेखिएको छ। अब भने हामी नागरिक समाज तथा आम संचार माध्यमको कुराकानी सुन्छौँ। स्थानीय तहसँग सहकार्य गर्दै विद्यार्थीको पठन पाठनमा सहजीकरणका लागि नागरिक समाज र आम संचार माध्यमले कस्तो भूमिका खेलिरहनु भएको छ?
मेरो नाम अशोक सुजन श्रेष्ठ, म नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ मकवानपुरको उपाध्यक्ष हो। कोरोना भाइरसबाट सबैभन्दा बढी असर पारेको क्षेत्र मध्ये शिक्षा र स्वास्थ्य हो र शिक्षा धेरै प्रभावित भएको छ। शिक्षाको सवालमा चाहिँ विद्यार्थी र शिक्षक र अभिभावकहरूलाई चाहिँ एकदम सत्य तथ्य सूचना दिने र जति पनि विद्यालयहरू र कलेजहरूले पढाइरहनु भएको छ त्यसलाई अझ प्रभावकारी बनाउनका लागि सुझाव दिने र उहाँहरूले गरिरहनु भएको कामलाई मिडिया मार्फत चाहिँ उजागर गर्ने गर्दाखेरि चाहिँ धेरै विद्यार्थी पुग्ने र धेरै अभिभावकहरू पनि सचेत हुने जिम्मेवार हुने र शिक्षकहरूलाई पनि त्यसले प्रोत्साहित गर्छु जस्तो लाग्छ।
मेरो नाम दिव्यन्द्र प्रकाश जीसी, वैशिष्ट महासङ्घ नेपाल केन्द्रीय नगरपालिका नौ। कोभिड 19 को कारणले सबैभन्दा बढी मार परेको क्षेत्र भनेको शिक्षा क्षेत्र अहिले समस्या उत्पन्न भएको छ र यसलाई गाउँमा टोलमा खेलेर विभिन्न मापदण्डहरू प्रयोग गरेर पढाउने कामहरू होमवर्क दिने कुराहरू चाहिँ गरिरहेछन् स्थानीय विद्यालयहरूले। अब यसमा हाम्रो नागरिक समाजको भूमिका महत्वपूर्ण के हुन्छ होइन, अब यसमा हामीले चाहिँ स्थानीय तहका शिक्षा प्रमुख फोन मार्फत भिजुअल मिटिङहरू पनि हामीले आयोजना गरेका छ। अब हामीले के भनिरहेका छौँ भने उहाँहरूलाई चाहिँ अब यसरी चाहिँ सबै विद्यालय बन्द गरेर सम्भावना छैन होइन, त्यसैले दूरी कायम गरेर अलिकति सुरक्षाका मापदण्डहरू जनचेतनाका कामहरू अगाडि बढाउँदै सँगसँगै खोल्नुपर्छ भनेर चाहिँ हामीले उहाँहरूलाई सुझाव गरेका छौँ।
साझा बोली रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो। यस कार्यक्रम भित्रका विषयवस्तु र सामग्री पारस्परिक जवाफदेहिता कार्यक्रमका एकल जिम्मेवारी हुन् र तिनले USAID वा अमेरिकी सरकारको विचार प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन।
नागरिक समाज र आम संचार माध्यमको कुरा सुन्दा विद्यालय र विद्यार्थी अभिभावकहरूलाई सत्य तथ्य सूचना दिने रेडियो तथा टेलिभिजनद्वारा कक्षाहरू सञ्चालन भइरहेका कुरालाई हेर्दा आम संचार माध्यमले पनि ठूलो भूमिका खेलिरहेको छ। वैकल्पिक शिक्षालाई पारदर्शी बनाउन पनि नागरिक समाज तथा आम संचार माध्यमको उल्लेखनीय भूमिका रहने गर्दछ। रेडियो कार्यक्रम साझा बोलीको आजको भेटघाटमा हामीले कोरोनाले शिक्षा क्षेत्रमा पारेको असर र वैकल्पिक शिक्षा प्रणालीको अवस्थाको बारेमा छलफल गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? साझा बोली चौतारीमा फोन गरेर प्रतिक्रिया दिनुहोला। त्यसका लागि नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताले 16601004599 नम्बरमा र एनसेल प्रयोगकर्ताले 9801571029 फोन गर्नुहोला। यिनै नम्बरमा फोन गरेर आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रम सम्बन्धी प्रतिक्रिया अनि साताको प्रश्न खण्डमा सहभागी हुन पनि सक्नुहुनेछ। अब भने कार्यक्रममा गत अङ्कको प्रश्नको नतिजा सुनौ। गत अङ्कमा हामीले सोधेको प्रश्न थियो, नगरपालिका उपप्रमुखलाई के भनिन्छ? यसको सही जवाफ हो उपमेयर। यो प्रश्नमा हामीलाई साझा बोली चौतारीबाट 197 जवाफहरू प्राप्त भएका छन्। ती मध्ये 190 जवाफ सही भएका छन्। 190 सही जवाफ मध्येबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका 5 कि इन्द्रा धामी, कैलालीको गौरीगङ्गा नगरपालिका 3 कि उर्मिला राउत र बागलुङको जैमिनी नगरपालिका 8 का सुबोध शर्मा छानिनु भएको छ। तपाईँ तिनैजनालाई धेरै धेरै बधाई, साथै अन्य सहभागी सबैजनालाई धेरै धेरै धन्यवाद। अब यो साताको प्रश्नको पालो। साझा बोली कार्यक्रममा हामीले अब सोध्ने प्रश्नको सही जवाब पठाउनेहरूमध्ये हरेक 15 दिनमा छानिनुभएका 3 जनालाई उपहार स्वरूप पुरस्कार प्रदान गर्नेछौँ। त्यसैले प्रश्न टिप्न तयार हुनुहोस् है त। स्थानीय तहको योजना छनौट प्रक्रिया अन्तर्गत नागरिक सहभागी हुने चरण कुन हो? 1 पहिलो चरण, 2 दोस्रो चरण र 3 तेस्रो चरण। प्रश्न फेरि एकपटक, स्थानीय तहको योजना छनौट प्रक्रिया अन्तर्गत नागरिक सहभागी हुने चरण कुन हो? 1 पहिलो चरण, 2 दोस्रो चरण र 3 तेस्रो चरण। यो प्रश्नको सही जवाब तपाईँले हामीलाई आगामी असोज 29 गते बिहिबारसम्ममा दिइसक्नुपर्ने हुन्छ। हवस् त, आजको भेटघाटमा यति नै। अर्को हप्ता तपाईँकै गाउँठाउँमा भएका अभ्यासलाई समेटेर छलफल गरिने साझा बोली कार्यक्रमको स्थानीय संस्करणको आगामी अङ्क सुन्नका लागि तपाईँलाई आजै निम्तो समेत दिँदै अर्को कार्यक्रमसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सबै साथीहरूसँगै म भूपेन्द्र पनि बिदा हुन्छु। नमस्कार।